الدولة هذه تقرب اليقين. والصلاة والسلام على أشرف الأنبياء والمرسلين خاتم النبيين نبي القاسم محمد صلى الله عليه وسلم وآله الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفداء واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد فقد قال الله الحكيم في كتابه الكريم بسم الله الرحمن الرحيم هل جزاء الإحسان إلا الإحسان فبأي آلاء ربكما تكذبان صدق الله العلي العظيم. Salavat Allah'ın sallallahu Muhammed ve aleyhi. Bu da vende mutahal ne? Nimet-i her insan ko de rakhi. Un nimeton mein hamein faisla karna hota hai. Ki in nimeton se hum kaise fayda uthayein. Kahi martaba shukrane nimet ye hai ki us nimet ka sahi istemal kiya jaye. Aur daulat kamana مشکل کام ہے لیکن اس سے زیادہ مشکل ہے بہت زیادہ دولت کمانا بہت انسان کا رئیس ہو جانا دولت مند ہو جانا اور اس سے بھی زیادہ مشکل ہے جب دولت مند ہو جانا تو اس کو دین پہ اسلام پہ خرچ کرنا حق پہ خرچ کرنا لیکن جو سب سے زیادہ مشکل کام ہے وہ یہ ہے کہ خرچ کرتے ہوئے اپنے کسی بھی نظریے کا خیال نہ رکھنا کہ بھی یہ دولت یہاں خرچ ہونی چاہیے وہاں بلکہ انسان جس پہ دولت خرچ کرے جس مقصد کے لیے سارے فیصلے اس پیسے کے خرچ ہونے میں اس پہ چھوڑ دے. تاریخ گواہ ہے کہ جناب خدیجہ الکبریٰ کے القاب میں سے لقب ہے ملیکۃ العرب یعنی جناب خدیجہ جو ہیں وہ بہت دولت مند خاتون تھیں. آپ کی تجارت تھی اپنی اور بے انتہا ملازمین تھے زمینیں تھیں مکے میں اور جناب خدیجہ بنت خویلد جو ہیں وہ چار نسلوں پہ دوبارہ مل جاتی ہیں جناب ختم مرتبت سے یعنی ان کا شجرہ اور جناب ختم مرتبت کا جو شجرہ ہے وہ چار نسلوں پہ جا کے مل جاتا ہے. حضرت عبد مناف تو اگر آپ دیکھیں تو حضرت خدیجۃ الکبریٰ سلام اللہ علیہا ایک بہت ہی محترم ہستی کا نام ہے جن کی قربانیاں آج تک تمام مسلمان یاد کرتے ہیں اور انہیں محسنہ اسلام کہا جاتا ہے اور ان کے اس لقب میں محسنہ اسلام کے لقب میں اگر دیکھا جائے تو ایک راز مضمر ہے اور اتنی دولت کمانے کے باوجود اگر دیکھا جائے تو وہ سب کچھ جناب ختم مرتبت پہ قربان کر دیتی کہ انہیں پہچان تھی معرفت تھی رسول اسلام صلی اللہ علیہ وسلم کی اور انہیں جیسے ایک بشارت تھی کہ کوئی آخری نبی آنے والے ہیں اس لیے کسی رشتے کو قبول نہیں کرتی تھی اور اس زمانے میں بچیوں کی شادی جلدی کر دی جاتی تھی لیکن جناب خدیجہ کوئی رشتہ قبول نہیں کرتی تھی. یہاں تک کہ آپ نے نام سنا تذکرہ سنا کہ کوئی محمد ہیں صلی اللہ علیہ وسلم کہ جو سرزمین مکہ میں صادق و امین کے نام سے مشہور ہیں اور ان کی رحمتوں کا ہر آدمی تذکرہ کرتا ہے کہ جہاں ہوں ان کے وجود بہت مقدس ہے. عرب ان سے فیصلے کرواتے ہیں اور نہ صرف یہ کہ فیصلے کرواتے ہیں بلکہ تمام تر توجہات ہمیشہ جناب سرور کائنات کی طرف رہتی ہیں لوگوں کی اپنی امانتوں کے حوالے سے اور جس تجارت میں حصہ لیتے ہیں اس میں برکت ہوتی ہے. تو بی بی کے منشی کا نام میسرہ تھا. بی بی نے اپنے منشی کو میسرہ کو بلایا اور کہا کہ بھی میسرہ ہماری طرف سے انہیں دعوت دو کہ یہ ہمارا مال تجارت جو ہے وہ شام لے جائیں دمشق. تو اب دمشق میں لے جانے کے لیے جو ہے جناب خلیل الکبریٰ نے رسول خدا کو دعوت دی, میسرہ گئے اور جا کے جناب سرور کائنات کو دعوت دی کہ بھائی حضرت خدیجہ جو ہیں چاہتی ہیں کہ آپ ان کا مال تجارت وہ شام لے جائیں. اب جب جناب رسالت ماں کو خبر ملی تو آپ نے کہا ٹھیک ہے, لیکن ہمارے کچھ شرائط ہیں, ملنا چاہتے تھے آپ جناب خدیجہ سے. جناب خدیجہ الکبریٰ سلام اللہ علیہ نے قبول فرمایا کہ ٹھیک ہے ہماری دعوت ہے, وہ تشریف لائیں. جناب ختم مرتبہ تشریف لے گئے, اور جب تشریف لے گئے تو اس وقت جناب رسول خدا صلی اللہ علیہ وسلم نے جناب خدیجہ الکبریٰ سے شرائط رکھیں کہ میں مال تجارت لے جاؤں گا, لیکن مال تجارت لے جانے میں میری کچھ شرائط. تو جناب خدیجہ الکبریٰ نے کہا کہ ہمیں آپ کی تمام شرائط منظور ہیں, یعنی ابھی شریعت کا نزول شروع نہیں ہوا, لیکن ابھی سے رسول خدا فرما رہے ہیں کہ میرے ہاں کچھ حرام ہیں کچھ حلال. تو آپ نے فوراً شرائط رکھی, جناب خدیجہ نے شرائط کو مانا اور تاریخ طے ہو گئی. قرار پایا کہ اس تاریخ کو سب چلے جائیں گے مکے سے دمشق کی طرف مال تجارت لے کے, اور اس وقت رسول خدا 24 برس کے تھے. ایک مرتبہ جناب خدیجۃ الکبریٰ سلام اللہ علیہا نے اپنے منشی میسرہ سے کہا کہ میسرہ ان کے ساتھ جانا اور چند باتوں کا خیال رکھنا, یہ اگر کہیں کہ رک جاؤ تو رک جانا, یہ کہیں چل دو تو چل دینا, یہ اگر کہیں کہ پڑاؤ ڈالو تو پڑاؤ ڈال دینا, یہ کہیں کہ بھائی خیمے جو ہے وہ جنس کے سے دوبارہ اکھاڑ کے آگے چلو تو آگے چل دینا, یہ میرا مال تجارت خسارے میں بیچے تم خسارے میں بیچ دینا, یہ نفع میں بیچے تم نفع میں بیچ دینا. اور جیسا جیسا یہ کہیں ویسا ویسا کرنا, کہیں پہ بھی ان پہ کوئی سوال نہ کرنا, اعتراض نہ کرنا. ابھی قرآن کریم کی آیت نہیں آئی, یا ایھا الذین آمنوا اطیعوا اللہ و اطیعوا الرسول, اے ایمان والو اطاعت کرو اللہ کی اور اللہ کے رسول کی. آیت کے نزول سے پہلے جو اطاعت کریں اور دوسروں کو اطاعت کا حکم دیں انہیں خدیجۃ الکبریٰ کہا جاتا. بی بی نے کہا کہ بھائی میسرہ جیسا یہ کہیں ویسا کرو. ٹھیک ہے بی بی, آپ کیا توقع کر رہی ہیں؟ کہا میسرہ جو ہمیں اب تک بشارت ملی ہے, جو ہم نے دیکھا یا سنا, وہ یہ وہی ہیں کہ جو کتابوں میں بشارت آئی ہے کہ آخری میں جو کچھ ان کے پاس تم دیکھو منو ان مجھا کے بیان کر, ان سے کیا کیا معجزات صادر ہوتے ہیں. نہیں مفہوم یہ ہے. ایک مرتبہ سفر ہوا, واپس آئے مال تجارت کے سفر سے, اور خدیجہ مرتبہ نے جو شرائط رکھی تھی کہ مثال کے طور پر منافع کا اتنا حصہ میرا ہوگا یہ چیزیں اور سب کچھ, تو جناب خدیجہ نے واپس آنے کے بعد کہا کہ چاہیں تو سارا مال تجارت آپ ہی کا رکھ, آپ رکھ لیجئے, جو منافع ہے وہ سب آپ کا. تو آپ نے فرمایا کہ نہیں, جتنا کہا تھا اس زیادہ نہیں لوں. میں ان کو اپنے الفاظ میں پیش کروں تو یوں کہوں گا کہ ختم مرتبہ یہ سمجھا رہے ہیں کہ کہنا میری صداقت کی علامت تھا, کرنا میری امانت کی علامت ہے. تو اب جناب ختم مرتبہ تشریف لے گئے. اب بی بی نے پوچھا میسرہ تم نے کیا دیکھا؟ تو اس وقت میسرہ نے کہا کہا کہ بی بی واقعی یہ آدمی مظہر العجائب ہے. ہم نے یہ دیکھا ہے کہ آپ کے مال تجارت میں آپ کو آج تک کبھی اتنا فائدہ نہیں ہوا جتنا ان کے جانے سے ہوا, اور بی بی یہ جب ہم سفر کر رہے تھے تو بلند قامت سے بلند قامت آدمی جب کے ساتھ کھڑا ہوتا تھا تو سر سے لے کے گردن تک چھوٹا نظر آتا, ان کے خالق کو یہ منظور نہیں کہ کوئی ان سے اونچا نظر آئے. پھر کہا کہ بی بی ہم نے یہ دیکھا ہے کہ جب ہم سفر کر رہے تھے تو بعض اوقات یہ کچے پہ پاؤں رکھتے تھے لیکن پاؤں کے نشان نہیں بنتے تھے, اور بعض اوقات چٹانوں پہ پاؤں رکھتے تھے اور نشان بنتے چلے جاتے تھے. بی بی نے پوچھا میسرہ اور کیا دیکھا؟ کبھی بھی ہم نے یہ دیکھا کہ جہاں سے یہ سفر کرتے ہیں تو درخت ان کے سامنے جھکنے لگتے ہیں, ان کی تعظیم کرتے ہیں. میسرہ اور کیا دیکھا؟ کبھی بھی ہم نے دیکھا کہ جب یہ سنگریزے ہاتھوں پہ اٹھاتے ہیں تو وہ سنگریزے تسبیح کرنے لگتے ہیں. मैसरा और क्या देखा, कभी भी हमने ये देखा है कि इनके जिस्म से खास खुशबू आती और एक से दो दिन तक जिस जगह से गुजरने वहां से खुशबू आती रहती, जो किसी भी इत्र में नहीं, किसी फूल में ऐसी खुशबू नहीं जैसी खुशबू इनके जिस्म से आती। मैसरा और क्या देखा, कभी भी इनकी पेशानी से नूर हमेशा निकलता रहता है। मैसरा और क्या देखा, कभी भी हमने ये देखा कि जब ये सोने लगते हैं तो बिल्कुल सीधे सोते हैं और जब बदन ढांप लेते हैं स्याह चादर से तो पूरा बदन ढांप लेते हैं, उसके बावजूद जब सब रात की तारीकी में सो रहे होते थे तो हम सब कोई भी बता सकता था कि मोहम्मद ये सो रहा है सल्लल्लाहु अलैहि वसल्लम। कैसे का मैसरा कैसे बताते थे, का बीबी ये जब सो रहे होते हैं तो इनके पूरे बदन से नूर छन छन के निकल रहा होता है, हत्ता अबा से बाहर महसूस होता है कि हाँ ये कोई नूरानी मखलूक है। मैसरा और क्या देखा, कभी भी इनकी पुष्ट पे एक निशान है जिसे हम लोग मोहर नबूवत कहते हैं, अगर उससे कपड़ा हट जाए तो आसमान से जाके नूर मिल जाता है। मैसरा और क्या देखा, कभी भी हमने ये देखा है कि अगर कहीं रास्ते में कुआं वगैरह आता और पानी खुश्क होता था उस कुएं में तो ये अपना लुआबे दहन डालते थे उसमें पानी भर जाता था, और अगर बीबी बाज़ोकात कुएं में पानी होता था लेकिन खारा होता था पीने लायक नहीं होता था, ये अपना लुआबे दहन डालते थे तो कुएं का पानी मीठा हो जाता था। मैसरा और क्या देखा, कभी भी हमने देखा कि मच्छर मक्खियां कीड़े मकौड़े हम पे आके बैठते हैं लेकिन इन्हें अज़ियत नहीं करते। मैसरा और क्या देखा, ये बार बार जनाबे खदीजा का पूछना बता रहा है कि जनाबे खदीजा को भी फ़ज़ाइल ख़त्मे मर्तबा सुनने का शौक था। तो मैसरा ने कहा बीबी हमने देखा कि इनके बाल नहीं बढ़ते और नाखून नहीं बढ़ते। मैसरा और क्या देखा, कभी भी हमने ये देखा है कि अगर कोई बीमार भी हो जाए तो ये उसे अगर मस कर दें अपना लुआबे दहन लगा दें तो वो शफा पा जाता है, इनके बदन से मसूर पानी में भी शफा है। 24 मोजज़ात जसद मुतहर से मुतालिक रसूल खुदा के लिखे हैं। जनाब खदीजा ने सुना कहा कि ठीक है मैसरा जा सकते हो। जनाब खदीजा बहुत पर्दादार बीबी थी, इतने में जनाबे नफीसा खातून को बुलाया जो आपकी सहेली थी, कहा कि नफीसा जाओ जाकर के इनके चचा अबू तालिब से कहो कि हमारा रिश्ता पेश करो। जनाबे नफीसा खातून आई। अब ये क्यों जनाबे खदीजा ने रिश्ता भेजा, मेरा ये अकीदा है कि जनाबे खदीजा ने रिश्ता इसलिए भेजा और इंतजार नहीं किया कि मेरा रिश्ता रसूल खुदा भेजें कि तारीख में कोई ये ना लिखे कह रहे मोहम्मद ने दौलत देखी थी तो रिश्ता भेज दी, ताकि कोई तौहीन ना कर सके, बल्कि जनाबे खदीजा ने रिश्ता दिया। और जनाबे बुतालिब के पास आई नफीसा खातून, उन्होंने कहा कि भाई खदीजतुल कुबरा सलाम अलैहा का मैं रिश्ता लेके आई हूँ आपके भतीजे मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के। जनाब अबू तालिब ने कहा कि भाई ये इस अमर के मुख्तार, मेरे भतीजे ने कहीं इस अमर के मुख्तार यानी अहमद मुख्तार को जनाब अबू तालिब ही पहचान सके, तो कहा उन्हीं से बात की। हज़रत नफीसा खातून ने जनाब जब ख़त्मे मर्तबत से बात की तो कहा कि आप मेरे चचा से बात की थी, कहा उनसे मैं पहले बात कर चुका हूँ, यानी जनाब अबू तालिब अज़मत रिसालत समझा रहे हैं, जनाब रसूल खुदा अज़मत जनाब अबू तालिब सिखा रहे हैं, जिनसे रिसालत मशवरे ले उन्हें अबू तालिब। एक मरतबा जनाबे अबू तालिब से जनाब ख़त्म मरतबा ने मशवरा लिया, कहा चचा जान आपको मालूम है कि खदीजा ने रिश्ता भेजा, आपका क्या मशवरा का भतीजे? मेरा मशवरा तो यही है आपके लिए कि आप ये रिश्ता कबूल कर लें और ये शादी कर लें, क्योंकि जैसी सिफात होनी चाहिए आपकी ज़ौजा में वो सब हैं, खदीजा का शजरा हमारे शजरे से मिल जाता है और ये बहुत पाकदामन और पर्दादार खातून है और इनसे ही शादी आपकी मुनासिब, क्या ठीक है हमारे तरफ से पैगाम दे दीजिए कि रिश्ता मत। आकद हुआ जनाब खदीजतुल कुबरा सलाम अलैहा का जनाब रिसालत मआब से, पैगंबर गए आपके लिए, जनाब अबू तालिब ने आप पढ़ा और आकद जनाब रिसालत मआब ने पढ़ा, जनाब रिसालत मआब का जनाब अबू तालिब ने पढ़ा। अगर आप देखें तो जनाब अमीर का जनाब रसूल खुदा ने पढ़ा, इमाम हसन हुसैन अलैहिस्सलाम के हज़रत अली अलैहिस्सलाम ने पढ़े और सज्जाद का इमाम हसन अलैहिस्सलाम ने पढ़ा। इसी तरह से अगर आप देखें तो इमाम मोहम्मद तकी अलैहिस्सलाम से जब मामून ने कहा अपनी बेटी के अब के लिए तो कहा कि मैं आपका अब पढ़ देता हूँ, आपने कहा कि नहीं अगर मेरे बाबा यहाँ पे होते, उनकी शहादत नहीं होती तो वो मेरा पढ़ते, लेकिन अब क्योंकि उन जैसा और कोई नहीं है तो अपना आप मैं खुद पढ़ूंगा। तो आज तक जो हम खुतबा निकाह पढ़ते हैं वो इमाम मोहम्मद तकी अलैहि सलाम अल्हम्दुलिल्लाह करार मैंने नेमत वला इलाहा इल्लल्लाह ना करवा दिया खुतबा। अब आपको अंदाजा हुआ कि इमाम मोहम्मद तकी अलैहि सलाम ने कहा मेरा अक रसूल खुदा अगर मेरे बाबा होते वो पढ़ते थे, यानी रसूल खुदा का जो अक पढ़ना जनाब बता रहे, सोचिए उनका मकाम क्या। तो अब एक मरतबा जनाब खदीजतुल कुबरा का अख्त हुआ और रसूल खुदा अपनी पूरी जिंदगी सिर्फ दो ही चीजें लेने का है कि अगर आप देखें तो रसूल खुदा अल्लाह ने तमाम बिया को किताबें भी बुला करके उन्हें बुलाया और किताबें, इस बात को मैंने पहले भी अर्ज किया कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने किताबें भी, यानी अल्लाह ने तमाम अंबिया को बुलाई, बुला कर की किताबें दी। जनाबे मूसा को कोहे तूर पे बुलाया फिर किताब दी, जनाबे ईसा को जबल सईर पे बुलाया किताब दी, जनाबे दाऊद को बुला करके जबूर अता की, हजरत इब्राहिम और दूसरे अंबिया जिन्हें सहीफे अता किए उन्हें बुला के कहा कि ये मेरी किताब है, ये मेरा सहीफा है। लेकिन रसूल खुदा को कहीं नहीं बुलाया, जहां आप तशरीफ ले गए अल्लाह ने वहां किताब दी। आप गारे हिरा में थे किताब वहां आई, आप जनाब खदीजा के घर आए किताब वहां आई, आप जनाब मुत्तलिब घर गए किताब वहां आई, आप मदीने चले गए किताब वहां आई, आप मस्जिद में थे किताब वहां आई, आप जनाब अमीर के घर में जनाब सगीदा के घर में हैं तो किताब वहां आई, आप जंग में हैं किताब वहां आई, सुलह करने गए किताब वहां आई, सफर में हैं किताब वहां आई, हजर में हैं किताब वहां आई, जहां आप तशरीफ ले गए अल्लाह किताब भेजता रहा। लेकिन दो चीजें लेने के लिए खुद रसूल खुदा गए, अली को काबे से लेने गए, जनाब खदीजा को ब्याहने के लिए उनके घर गए। और जनाब खदीजा से पैगंबर इस्लाम 25 बरस के थे, जनाब खदीजा की जो है वो उम्र पे इख्तलाफ है, कुछ ने लिखा है वो भी 25 ही बरस की थी, कुछ ने लिखा है कि नहीं वो 28 बरस की थी। बहरहाल अब जनाब खदीजा से मुताल्लिक बहरहाल कुछ लोगों ने जो है वो तासुब भी बरता है जनाब खदीजा से बहुत ज्यादा। बनू मैया के जो दरबारी मुल्ला थे उन्होंने कोशिश ये की कि जनाब खदीजा के मकाम को मंजिलत गिराया जाए, क्योंकि वो जनाब सैयदा की क्योंकि वालिदा हैं तो वो बोगज़े अली और फातिमा में बहुत से लोगों ने बहुत सी बातें मनाई घड़ी कि वो बूढ़ी थीं, ज्यादा खूबसूरत नहीं थी, सफर अल्लाह और 3 मरतबा विवाह हो चुकी थी उनके पहले से बच्ची। ये सब अगर आप देखें तो आइम्मा अलैहिस्सलाम की जो माएँ हैं जो सबसे पाक दामन थी, अल्लाह ने उनका इंतखाब किया आइम्मा की माँ बनने के, और वो बीवी जिन्होंने जनाब खदीजतुल कुबरा, वो जिन्होंने जनाब फातिमा की माँ बनना हो, सोचिए उस बीवी का पाक दामनी उनका मकाम क्या। जनाब खदीजतुल कुबरा मलिकतुल अरब ब्याह के आ गई और जनाब खदीजतुल कुबरा के अगर आप देखें तो उनकी अजमत और उनका मकाम, ये जब इस्लाम का रसूल खुदा ने ऐलान किया तो जनाब खदीजा ने सारी दौलत कुर्बान की। 3 से 4 मराहिल हैं, एक है किसी भी आदमी की जो मादी वसाइल होते हैं जैसे दौलत है उसमें मदद करना, वो जनाब खदीजा ने। सरदारी जनाब अबू तालिब ने अपने कुर्बान, फिक्री लिहाज से जनाब अमीर अलैहि सलाम ने खत्म मर्तबत को सारा वक्त दिया और उनके उन नजरियात को लोगों तक पहुंचाया आगे बढ़ाया। जनाब खदीजा ने सारी अपनी दौलत कुर्बान कर दी, मुसलमानों में बांटी, उनकी हिजरत पे जो खर्चे आए, तो फिर उनके घरों पे उनके कर्जे उतारे जो मकरूज थे, जो खरीद के आज़ाद किए, जो गुलाम थे मुसलमान उन्हें आज़ाद किया, तो बे इंतहा दौलत, लेकिन सारी इस्लाम पे खर्च हुई। और आखिरी ऐसा वक्त था कि जब जनाब खदीजा सिर्फ अपनी पोशाक में थी, तो अब ये सारे मराहिल हैं जनाब खदीजतुल कुबरा की जिंदगी। मक्के में खुद जनाब खत्म मर्तबत का फरमान है और ये मुतअद्दिद हमारी किताबों में मौजूद है, ज़ाहिरन अहले सुन्नत की किताबों में है यह हदीस कि दुनिया की अफजल तरीन बीबियाँ 4 हैं और पैगंबर ने फरमाया कि आसिया इमरात फिरौन, यानी हजरत आसिया से मुताल्लिक कहा कि फिरौन की जीवन में رحیم، جناب موسیٰ کو پالا، مریم بنت عمران جناب عیسیٰ کی والدہ حضرت مریم سلام اللہ علیہا، خدیجہ بنت خویلد یعنی جناب خدیجہ سلام اللہ علیہا خویلد کی بیٹی تھی، اور فاطمہ بنت محمد صلی اللہ علیہ وسلم جناب فاطمہ سلام اللہ علیہا پہ بے انتہا درود و سلام. اور بعد حدیث میں یہاں تک ہے کہ ان میں جو آخری ہیں وہ ان میں بھی افضل، ان چاروں میں بھی افضل. اب جناب ان کے مقام اور عظمت کے لیے یہی بہت کہ ان کے داماد امیر المؤمنین علی بن ابی طالب علیہ السلام، ان کی بے انتہا فضیلت، ان کا مقام، ان کی بے انتہا قربانیاں دین کی خاطر، کہ اس زمانے میں مسلمانوں کے جتنے بھی اخراجات تھے وہ جناب خدیجہ کبریٰ کے ذمہ تھے، اور ان تمام قربانیوں کے باوجود جناب خدیجہ اگر دیکھا جائے تو بے انتہا سختیوں سے گزرے. شعیب ابی طالب جب رسول خدا کا، جس طرح سے عام سادہ زبان میں کہا جاتا ہے کسی کا حقہ پانی بند کر دینا، یا انگریزی کے لفظ سے بوائک آؤٹ کر دینا جس کا ہم بائیکاٹ اردو میں کہتے ہیں، یعنی کسی کے ساتھ تمام مراسم لینا دینا، مرنا جینا ختم کر دینا، تو عربوں نے رسول خدا کیا کہا کہ بھی ہم بائیکاٹ کر رہے ہیں کہ ان سے کوئی بھی تجارت، کوئی کام، کوئی ملنا جلنا سب بند کر دیا. تو رسول اسلام صلی اللہ علیہ وسلم نے کہا کہ ٹھیک ہے، مجھ سے عربوں نے میرا جو ہے تحریم کر دیا ہر چیز کا میرے ساتھ، اور کہا کہ ان کو یہاں مکے سے نکال دیا جائے، شعیب ابی طالب بھیج دیا. تو جن ہستیوں نے آپ کے لیے قربانیاں دیں ان میں سر فہرست جناب ابو طالب و جناب خدیجہ، اور ساتھ آپ کے رہے کون؟ جناب فاطمہ بنت یسر، جناب امیر المؤمنین علی بن ابی طالب علیہ السلام. یعنی آپ کے اپنے خاندان ہی کے لوگ آپ کے ساتھ گئے، قریبی ترین عزیز رشتہ دار، اور کہا کہ نہیں، جہاں یہ جائیں گے ہم وہاں جائیں گے. قربانیاں دیں، اور شعیب ابی طالب تک کے نہلاغا میں امیر المؤمنین علیہ السلام نے فرمایا ہے کہ جناب ابو طالب اور جناب خدیجہ دونوں رئیس تھے، دولت مند لوگ تھے. جناب خدیجہ ملکہ طلب تھیں، جناب اپنے سید بقر جناب امیر فضل اللہ میں کہ وہ سردار تھے، غربت اور جب جناب نے مرتب کہ جب شیبے میں جناب رسول خدا اور جناب خدیجہ ابو طالب سب ساتھ چلے گئے تو کہا باوقت اتنے سخت وقت بھی تھے رسول خدا صلی اللہ علیہ وسلم پہ کہ کھانے کے لیے کچھ نہیں ہوتا تھا، جو درختوں کے پتے وہ کھا لیے کرتے تھے. بے انتہا سختیاں، اور امیر غربت نہیں دیکھی تھی، تو یہ سختیاں دیکھتے دیکھتے ان کی کھال اتنی باریک ہو گئی تھی، دو سال دو برس مسلسل غربت اور فاقوں کے اندر مسلسل، آج کھانا ملا، کل نہیں ملا، پھر مل گیا، ایک دن نہیں ملا، ایک دن ایسے، یعنی بے انتہا فاقے رہے. تو فرمایا کہ اتنی کھال باریک ہو گئی تھی کہ اگر وہ پتا کھاتے تھے تو پیٹ میں نظر آتا تھا حضرت ابو طالب. اور دونوں ان سختیوں کی تاب نہ لاتے ہوئے انتقال کرتے، پہلے جناب ابو طالب سلام اللہ علیہ، اور پھر حضرت خدیجہ سلام اللہ علیہ. روایات مختلف ہیں، لیکن 26 رجب کو جناب ابو طالب کی وصال ہوا، انتقال، اور وفات جناب خدیجہ 10 ماہ رمضان. ایک ہی سال میں دونوں محسن اسلام اس دنیا سے چلے، رسول اسلام کے دو سب سے بڑے مدافع تھے، جو سب سے بڑے دفاع کرنے والی دو ہستیاں، وہ حضرت ابو طالب اور جناب خدیجہ، اور دونوں کا ایک ہی سال میں انتقال. پیغمبر نے اس سال کو اس اپنے زندگی کا سب سے غم کا سال قرار دیا اور کہا عام الحزن، یہ میرے سال، یہ غم کا سال. وہ افراد جو کہتے ہیں کہ غم نہ بناؤ، غم منانا بدعت ہے، تو رسول خدا صلی اللہ علیہ وسلم کے غم منانے سے متعلق کیا کہیے گا؟ جناب خدیجہ الکبریٰ نے اتنی قربانیاں. روایت میں ہے کہ جب مکے میں تھے رسول خدا، تو آپ جب معراج پہ گئے واپس آئے، تو صحابہ نے سوال کیا، یا رسول اللہ معراج پہ گئے تو آپ نے کیا دیکھا؟ کہا میں نے معراج میں اللہ نے خدیجت الکبریٰ کے لیے سلام بھیجا، اور جب میں جنت میں گیا تو میں نے خدیجہ کا محل دیکھا جنت. اللہ نے خاص محل بنایا، یعنی یہ جناب خدیجہ کی قربانی. حل احسان الا الاحسان، یہ جناب خدیجۃ الکبریٰ سلام اللہ علیہا کی قربانیوں کا نتیجہ ہے کہ اللہ سبحانہ و تعالیٰ نے انہیں جنت میں مقام دیا اور ان کے گھر میں فاطمہ جیسی بیٹی عطا کی. امام صادق علیہ السلام سے روایت ہے، کیا فرماتے ہیں کہ کتاب کوکب دری میں موجود ہے کہ ہر جزاء الاحسان الا الاحسان، احسانات جو کیے، جو قربانیاں دیں، جو نیکیاں جناب خدیجہ اور جناب ابو طالب کی، اس کے بدلے میں اللہ نے جناب ابو طالب کو علی ابن ابی طالب دیے. قیامت تک جب بھی لکھا جائے گا علی، تو کہا لکھا ابن ابی طالب، ابو طالب کے بیٹے، ان کی قربانیوں کے بدلے میں. اور جناب خدیجہ کو بیٹی عطا کی فاطمۃ الزہرا سلام علیہا. حل جزاء الاحسان الا الاحسان، کیا احسان کا بدلہ سوائے احسان کے کچھ ہو سکتا ہے؟ تو اب اللہ نے پھر اگلی آیات میں ہے سورہ رحمان میں، امام صادق فرماتے ہیں کہ مرج البحرین یلتقیان، دو سمندر ہیں جو ہمیشہ ساتھ ساتھ رہیں گے. تو کہا یہاں دو سمندروں سے مراد ہیں علی و فاطمہ، بینہما برزخ لا یبغیان، ان کے درمیان میں ایک برزخ ہے، تاکہ نہ یہ سمندر ختم ہو نہ وہ سمندر ختم. تو اس برزخ کا نام ہے رسول خدا. اب اعلیٰ ربکما تکذبان یخرج منہما اللؤلؤ والمرجان، ان دو سمندروں سے دو موتی حاصل ہوں گے، ایک سبز ہوگا دوسرا سرخ ہوگا. لؤلؤ والمرجان، کہا کہ وہ جو سبز ہیں وہ حسن مشتبہ ہیں، جو سرخ ہیں وہ حسین ابن علی. تو اللہ نے جو جناب خدیجہ الکبریٰ جناب ابو طالب کی قربانیوں کا انہیں صلہ دیا کہ لامحدود اللہ کے خزانے میں علی و فاطمہ سے زیادہ کوئی قیمتی نہیں تھا، اللہ نے جناب ابو طالب کو علی عطا کیے اور جناب خدیجہ الکبریٰ کو فاطمہ عطا کی. اتنی قربانیوں کے بعد لیکن جناب خدیجہ جب اس دنیا سے جا رہی ہیں تو پوشاک میں وصیت کرتی ہیں، یا رسول اللہ مجھے میری پوشاک میں دفنا دیجیے گا، مجھے میری پوشاک میں دفنا دیجیے گا. فاطمہ اپنے بابا سے کہو مجھے فاطمہ اپنے بابا سے کہو مجھے میرے اسی لباس میں دفنا دیں، مجھے میرے اسی لباس میں دفنا دیں. یہ جناب خدیجت الکبریٰ سلام اللہ علیہ نے وصیت کی. کیوں ایسی وصیت کی؟ کیونکہ جانتی تھی کہ رسول خدا شیب ابی طالب سے باہر نہیں جا سکتے، پابندیاں ہیں، ایک محاصرہ ہے رسول خدا کا، ان پہ پابندیاں ہیں، پابندی لگا دی گئی ہے، باہر نہیں جا سکتے. تو کہا مجھے میرے لباس میں دفنا دیجیے گا. رسول خدا نے ایک مرتبہ کہا کہ اور کوئی وصیت کا؟ ہاں، میرے بعد میری بیٹی کا خیال، خاص خیال رکھیے گا. میرا دل کہتا ہے جناب خدیجہ یہ رسول خدا کو وصیت نہیں کر رہی بلکہ سارے مسلمانوں کو وصیت کر رہی ہیں، او مسلمانوں میری بیٹی کو مت ستانا، مت ستانا میری بیٹی کو، میں نے بڑی زحمتوں سے پالا ہے. ایک مرتبہ ختمی مرتبت نے بڑی تعظیم سے جناب خدیجہ الکبریٰ کو جنت معلیٰ میں جنازہ اٹھایا، بڑی تعظیم سے دفنایا. جب جنازہ اٹھا، کاندھا دینے والے رسول خدا علی مرتضیٰ، بڑے بڑے مبارک، بڑی بلند ہستیاں جناب خدیجہ کا جنازہ لے کے اٹھیں. لیکن جب جناب فاطمہ تو زہرا رونے لگی، جناب فاطمہ بنت اسد نے پیار کیا और कहा बेटी अभी आप, मैं भी आपकी माँ की तरह से हूं, मैं कहूंगा जनाबे फातिमा सलाम अलैहा से बीबी, जब आपकी वालिदा दुनिया से उठी तो आप बहुत रोती थी, लेकिन आपके बाबा आपको प्यार करते थे। अगर किसी बच्चे का माँ या बाप दुनिया से चला जाए, उसे प्यार किया जाता है, कभी शामे गरीबा की तरह से बालों में हाथ डाल के तमाचे नहीं मारे जाते, कभी दरवाजों में आग नहीं लगाई जाती, खेमे जलाए नहीं जाते, बच्चों को असीर नहीं बनाया जाता। जनाबे खदीजा सलाम अलैहा के बाद बड़ा, जनाबे खदीजा का बड़ा शान शौकत से जनाबे खात्मे मर्तबत ने, एक मर्तबा जनाबे खदीजा की तदफीन हुई और वसीयतें मौजूद थी। बस मैं दो जुमले कहूंगा, आखिरी दो जुमले जनाबे फातिमतुज़हरा से कहूंगा, बीबी आपकी वालिदा उठी, आपको जनाबे रसूल खुदा ने भी प्यार किया, आपको जनाबे फातिमा बिनते असद ने भी, किसी ने आपको माँ की कमी महसूस नहीं होने दी, लेकिन बीबी जरा आके देखे, आपकी पोती जनाबे सकीना मैदान करबला में, जब बाबा का लाशा एक मर्तबा मैदान करबला में तपती रेत में पड़ा देखा, तो जनाबे सकीना ने रो के बुलाया, मुझे बताओ नजफ का रास्ता कहाँ है, जब तमाचे लगे तो कहा चचा अब्बास। على لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا أي منقلب ينقلبون. परवरदिगार हम सबकी आकिबत बखैर फरमा, तुझे वास्ता इस महीने का, तुझे वास्ता जनाब खदीजतुल कुबरा का, उनकी अजमतों का वास्ता। परवरदिगार हम सबकी आकिबत बखैर फरमा और हम सबको इमाम जमाना अलैहि सलाम का जहूर देखना नसीब फरमा। परवरदिगारा दुश्मनान अहले बैत को नीस्त तो नाबूद फरमा, ताइशो तालिबान को गारत फरमा, मोमिनीन की हिफाजत फरमा। परवरदिगारा हम सबको जहां जहां मोमिन बसे उनके जान माल इज्जतों की हिफाजत फरमा, इस वबा से सबको महफूज रख, और जो मोमिन इस वबा में दुनिया से चले गए हैं उनकी मगफरत फरमा। परवरदिगारा हम सबकी आकबत बखैर फरमा। परवरदिगारा हम सबको खुलूस नियत से दीन की खिदमत की तौफीक इनायत फरमा।